Bismillahirrahmanirrahim. Alhamdulillahi rabbil alamin wassalatu wassalamu ala rasulihil karim wa ala alihi wa ashabihi ajma'in amma ba'd. Main namaz ke baad sunnatain apne ghar mein ja ke padhne ka mera mamool hai. To aaj main usi ke mutabik chala gaya aur aap yaad nahi raha ki aap hazrat se vaada kiya hua hai ki namaz ke baad kuch baat karne ka. इसलिए आपको इंतज़ार की ज़हमत हुई, मैं माज़रत खाऊं. जैसा कल अर्ज किया था कि दीन की बात किसी लंबी तकरीर की मोहताज नहीं होती. इस वक्त में कुछ मुख्तसर बातें अर्ज करने का इरादा है, जिनमें से कल ये बात जिक्र की थी कि कुरान करीम की तिलावत को सही सीखना हर मुसलमान के जिम्मे फर्ज है. अगर नहीं किया हुआ अब तक तो अब करना ज़रूरी है, और ये एतिकाफ का जो मौका है ये इसका एक बेहतरीन अल्लाह ने रास्ता पैदा किया है. इसमें अगर ये काम कर लें जिन्होंने पहले नहीं किया तो ये इस एतकाब के अंदर मुकम्मल कर लें, अल्लाह ताला इसकी तौफीक अता फरमाए. उम्मीद है कि ये गुजारिश आप हजरात के दिलों तक पहुंची होगी और इस पर कुछ अमल शुरू किया होगा. अल्लाह ताला अपने रजा के मुताबिक उसके तकमील की तौफीक अता फरमाए. दूसरी बात, कुरान करीम का दूसरा हक यह है कि आदमी उसको समझे. कुरान करीम में क्या लिखा हुआ है, कुरान करीम को समझने की कोशिश करे. अल्लाह जल्ला जलालुहु ने यह हिदायत का ये पैगाम, हिदायत का यह कि ये किताब किसी और के लिए नहीं, मेरे आपके लिए नाजिल की है. इसलिए नाजिल की है कि उसको पढ़कर समझें, उसके मुताबिक अपने अकीदे दुरुस्त करें, अपने आमाल दुरुस्त करें, आखिरत की तैयारी करें. अब हमारे यहां कुछ सूरत हाल ऐसी बन गई है कि सिर्फ कुरान करीम की तिलावत की तो कुछ अहमियत दिलों में है, उस पर बयानात भी होते हैं, उसके ऊपर हम तरगीब भी देते हैं, और हदीस में भी है कि कुरान करीम की तिलावत का एक हर्फ की तिलावत से 10 नेकियां इंसान के नामे आमाल में बढ़ती हैं. लेकिन इंतहाई अफसोस की बात यह है कि सारी उम्र गुजर जाती है, कभी ये ख्याल नहीं आता कि मैं ये तो समझूं कि मेरे परवरदिगार ने मेरे पास जो हिदायत की किताब भेजी है उसमें लिखा क्या है. बारकात पूरी पूरी उम्र गुजर गई और कभी इस बात को देखने की नौबत नहीं आई कि कुरान करीम का तर्जमा ही पढ़ लें, उसकी थोड़ी मुख्तसर कोई तफसीर ही पढ़ लें. पूरी उम्र गुजार दी, रखा है कुरान गिलाफ में लिपटा हुआ रखा हुआ है. बहुत ज्यादा किसी को कुरान की फिक्र हुई तो सुबह को थोड़ी सी तिलावत कर ली. तिलावत भी बस इस तरह कर ली कि खाना पूरी हो जाए, और बहुत सी जगहों पर तो वो भी नहीं. अभी मेरे पास एक साहब ने एक मशहूर आलिम का एक तकरीर का एक हिस्सा भेजा, जिसमें उन्होंने ये फरमाया कि کسی مسلمان کا زندگی بھر قرآن کے معنی کو نہ سمجھنا یا سمجھے بغیر رکھے رہنا گناہ کبیرہ ہے. یعنی اگر کوئی آدمی ساری زندگی قرآن کا مطلب سمجھنے کی کوئی کوشش نہ کرے تو اس کا یہ کوشش نہ کرنا یہ گناہ کبیرہ ہے. یہ انہوں نے اپنی تقریر میں فرمایا اور کسی نے میرے پاس بھی بھیجا کہ آپ کا کیا خیال ہے. تو میں یہ کہتا ہوں کہ ایک لحاظ سے انہوں نے ٹھیک کہا, لیکن میں فتوے کی زبان میں تو وہ بات نہیں کہتا جو انہوں نے کہی ہے, لیکن میں اس کو بدترین بے غیرتی سمجھتا ہوں, بدترین بے غیرتی سمجھتا ہوں کہ اللہ جل جلالہ کا کلام ہمارے پاس آئے, کتاب کی شکل میں پیغام آئے, اور ہم ساری زندگی ہمارے دل میں یہ تڑپ پیدا نہ ہو کہ ہم یہ دیکھیں اس میں لکھا کیا ہے. اگر آپ کے کسی محبوب کا کوئی خط آئے آپ کے پاس, کسی اور ملک میں رہتا ہے, اس نے کسی اور زبان میں لکھ کے بھیج دیا آپ کو خط, ہے آپ کا محبوب, دوست ہے, عزیز ہے, قریب ہے, بیٹا ہے, باپ ہے, بھائی ہے, اس نے خط لکھ کے بھیج دیا آپ کو ایک دوسری زبان میں, آپ کو چین نہیں آئے گا جب تک کہ اس خط کے مضمون کو سمجھ نہ لیں کسی نہ کسی سے. آئے گا چین؟ نہیں آئے گا. اللہ تبارک و تعالیٰ نے جو میرا خالق و مالک ہے, جس نے مجھے پیدا کیا, جس نے انعامات کی بارشیں کی ہیں, اس نے میرے پاس ایک خط بھیجا ہے, مفصل خط, اور میں ساری زندگی اس کو پڑھنے کی کوشش ہی نہ کروں, سمجھنے کی کوشش ہی نہ کروں, کیا خط بھیجا ہے میرے پاس؟ اس سے بڑی بے غیرتی کیا ہوگی؟ گناہ کبیرہ بھی اس صورت میں ہے جبکہ اگر اس نے دین کے جو بنیادی احکام جو قرآن کریم میں بیان ہوئے ہیں اگر وہ بھی نہ سیکھے تو باقی گناہ کبیرہ ہے, اور اگر کسی طرح وہ سیکھ لیے تو چاہے گناہ کبیرہ کہوں یا نہ کہوں لیکن بدترین بے غیرتی. رسول کریم سرورت عالم صلی اللہ علیہ وسلم کے بارے میں سورہ فرقان میں اللہ تعالیٰ نے فرمایا کہ رسول کریم صلی اللہ علیہ وسلم وہاں جا کے شکایت کریں گے اپنی قوم کی, ان قومی ھذا اتخذوا ھذا القرآن مہجورا, کہ اے پروردگار میری قوم نے اس قرآن کو پسے پش ڈال دیا تھا. پسے پش ڈالنے کے کیا معنی؟ پسے پش ڈال کر اس طرح رکھ دیا تھا کہ تاک میں رکھا ہوا ہے, کب جب کسی دلہن رخصت ہوگی تو اس کے سائے میں اس کو رخصت کر دیں گے, کبھی اگر کوئی قسم کھانی ہوگی تو حلف اٹھانا ہوگا تو قرآن ہاتھ پہ اٹھا کے لے لیں گے, بس باقی نہ اس کو پڑھنا ہے, نہ اس کو سمجھنا ہے, نہ اس پر عمل کرنے کی کوشش. بتاؤ جو شبیع المذنبین ہیں جن کی شفاعت ہمارا آخری سہارا ہے, وہ بھی اگر جا کر شکایت پیش کریں ہماری بجائے سفارش کرنے کے, ہمارا کیا انجام ہوگا؟ لہذا دوسرا آج کا کی گزارش یہ ہے, اس کو سبق کہہ لو, اس کو گزارش کہہ لو, اس کو ایک التماس کہہ لو, درخواست کہہ لو, مگر درخواست یہ ہے کہ خدا کے لیے اپنے 24 گھنٹوں میں سے کچھ وقت, 15 منٹ اس کام کے لیے نکالیں کے قرآن کریم کو سمجھنے کی کوشش کریں گے. اور یہ بھی سمجھ لینا کہ میرے ترجمے سے کام نہیں چلے گا. قرآن کریم ایسی کتاب ہے کہ اس کا صحیح ترجمہ ہو ہی نہیں سکتا. کوئی آدمی اگر چاہے اس کا ٹھیک ٹھیک تاثر میں پیدا کر دوں اپنی زبان میں, نہیں ہو سکتا. وہ معجزانہ کلام ہے, لہذا وہ صرف ترجمے سے پوری طرح سمجھ میں نہیں آئے گا جب تک کہ اس کے ساتھ کوئی تھوڑی بہت چھوٹی موٹی تفسیر ہی نہ ہو. تو کسی تفسیر کی مدد سے اپنی زندگی کے نظام الاوقات میں 15 منٹ لازم کر لیں کہ 15 منٹ ہمیں قرآن سمجھنا ہے. پھر دیکھو انشاءاللہ قرآن کس طرح زندگی میں داخل ہوتا ہے اور زندگی میں کس طرح انقلاب برپا کرتا ہے. اللہ تعالیٰ مجھے آپ کو سب کو اس کی توفیق عطا فرمائے. وصلی اللہ تعالیٰ علیہ خیر خلقہ.